دی گئی ہیں، یعنی غیر مردوں سے کلام میں نرمی نزاکت سے اجتناب کرنا، گھروں سے بلا ضرورت نہ نکلنا، اور باقی یعنی نماز زکوٰۃ وغیرہ کے معاملے میں، ٹھیک ہے؟ تو یہ ساری ہدایات جو ہیں یہ خاص امہات المومنین کے لیے نہیں ہیں، بلکہ ساری مسلمان عورتوں کے لیے ہیں، ٹھیک ہے؟ تو پھر فرق کیا ہے؟ فرق جو ہے وہ صرف اہتمام کا ہے، کہ ان کو زیادہ اہتمام کی نصیحت کی جا رہی ہے، کیونکہ ان کو اللہ تعالیٰ نے ایک بہت اسپیشل مقام دیا ہے اور وہ مقام کسی اور کو نہیں ملا ہوا، تو اس وجہ سے اگر وہ ان کا اہتمام نہیں کریں گی تو ان کو عذاب بھی زیادہ ہوگا، لیکن ساتھ ساتھ اگر اہتمام کریں گی تو ان کو ثواب بھی دگنا ملے گا۔ اس کے بعد اللہ تعالیٰ نے علت بیان فرمائی، وجہ بیان فرمائی، کہ انما یرید اللہ، کہ سوائے اس کے نہیں کہ اللہ تعالیٰ چاہتا ہے، لیذھب عنکم، کہ ہٹا دے تم سے، الرجس اہل البیتی، ٹھیک ہے؟ کہ رجس اہل البیتی یعنی اہل بیت کی کوئی بھی برائی جو ہے نا وہ تم سے ہٹا دے، وہ یطہرکم تطہیرہ، اور تمہیں اچھی طریقے سے پاک کر دے، ٹھیک ہے؟ تو فرماتے ہیں کہ آیات سابقہ میں جو ہدایت ازواج مطہرات کو مخاطب کر کے دی گئی ہیں وہ اگرچہ ان کی ذات کے ساتھ مخصوص نہیں تھی، مگر بلکہ پوری امت ان احکام کی مکلف ہے، پوری امت پر اس کی تکلیف ڈالی گئی ہے، بوجھ ڈالا گیا ہے، ٹھیک ہے؟ اچھا، یہ ایک ذرا بات ذہن میں آئی کہ کچھ لوگ جو ہے نا وہ اس طرح سے سوچنا شروع کر دیتے ہیں کہ بھائی پابندیاں جو لگائی جاتی ہیں نا، تو پابندیوں کی وجہ سے یہ نقصان ہوتا ہے کہ لوگ جو ہے نا وہ پھر بہت زیادہ آؤٹ ہو جاتے ہیں، ٹھیک ہے؟ جیسے کہ مثال کے طور پر آپ نے دیکھا کہ یہاں پر بہت پابندیاں تھیں، ٹھیک ہے؟ تو اب جب یہ پابندیاں اٹھ رہی ہیں نا، تو اب لوگ جو ہیں وہ ایسے بیہیو کر رہے ہیں، ٹھیک ہے؟ کچھ لوگ، ظاہر سارے لوگ نہیں ہوتے، وہ کچھ لوگ ہوتے ہیں، ٹھیک ہے؟ وہ اب ایسے بیہیو کر رہے ہیں کہ جیسے بالکل ہی پاگل ہو گئے، جیسے کہ ابھی پچھلے ہفتے جو کانسرٹس ہوئے تو ان کے اندر نوجوانوں کے بارے میں لوگوں نے بتایا کہ کیا کیا کیسے کیسے جو ہے وہ حرکتیں ہوئی ہیں جو کہ ایون ویسٹرن کنٹریز کے اندر نہیں ہوتی ہیں ایسی حرکتیں، ٹھیک ہے؟ تو اب اس کے نا وہ ایک عقلی کنکلوژن ان کے ذہن میں یہ آتا ہے کہ بھائی پابندیاں ہونی نہیں چاہیے تھی، ٹھیک ہے؟ پابندیاں ہونی نہیں چاہیے تھیں، یہ پابندی کا نتیجہ ہے، بھائی کھلا چھوڑ دو، لیٹ پیپل ڈو وٹ دے وانٹ ٹو ڈو، ٹھیک ہے نا؟ تو جب ایسا آپ چھوڑ دیں گے نا تو پھر کوئی آؤٹ نہیں ہوگا۔ تو یہ جو فلاسفی ہے نا، یہ بیسکلی انسان کی عقل بیس فلاسفی ہے پیورلی، ٹھیک ہے؟ یہ گائیڈڈ بائی وہی نہیں ہے، یہ عقل پیورلی عقل بیس فلاسفی ہے، ٹھیک ہے نا؟ تو یہ جو فلاسفی ہے نا، اس فلاسفی کی کوئی لمٹ نہیں ہے، پہلی بات کہ اس فلسفی کی تو کوئی لمٹ نہیں ہے، اس لیے کہ اسی لائن پر چلنے والے لوگ جو ہے نا، پھر وہ ایسی باتیں بھی کرتے ہیں کہ بھئی انسانوں کو، یہ جو انسان ایک دوسرے کے ساتھ جو ان اپروپریٹلی بیہیو کرتے ہیں نا، کہ کوئی کسی کو دیکھ رہا ہے، کوئی کسی کے ساتھ جو ہے وہ برا فیل کر رہا ہے، ٹھیک ہے؟ تو وہ اسی وجہ سے ہے کیونکہ یہ لباس کی قید میں رکھا گیا ہے انسانوں کو، ٹھیک ہے؟ لباس کی قید میں انسانوں کو رکھا گیا ہے، اور اگر یہ لباس کی قید نہ ہوتی نا تو پھر کوئی کسی کو دیکھتا ہی نہیں، کوئی کسی کی طرف جو ہے وہ مائل ہی نہ ہوتا، کوئی کسی کے ساتھ جو ہے وہ بدفعلی کرتا ہی نہیں، ٹھیک ہے؟ تو وہ پھر کیا، ان کی عقل جو ہے وہ ان کو کہاں لے کے جاتی ہے کہ لباس ہونا ہی نہیں چاہیے، ٹھیک ہے نا؟ پھر اس سے کیا ہوا کہ انہوں نے ایسی فلاسفیز پیش کریں کہ جس کی وجہ سے کہ ان کے ملکوں کے اندر نا لباس سے جو ہے وہ لوگوں میں نفرت پیدا ہونی شروع ہو گئی، ٹھیک ہے؟ حتیٰ کہ ایسی ایسی کالونیز بن گئیں جہاں پر کہ بالکل لباس پہ کا کوئی تصور ہی نہیں ہوتا، ٹھیک ہے؟ بالکل ہی بے لباس ہوتے ہیں وہ، ٹھیک ہے؟ تو یہ اس کی کوئی لمٹ نہیں ہے اس سوچ کی کہ بھائی پابندی ہونی نہیں چاہیے، پابندی کی وجہ سے لوگ ایسا کرتے ہیں، تو کنکلوژن کیا نکلا؟ پابندی نہیں کرو، ٹھیک ہے؟ تو یہ معاملہ جو ہے، یہ یعنی یہ جو کنکلوژن ہے نا، یہ وہی لوگ نکال سکتے ہیں کہ جن کی نگاہ جو ہے وہ وہی کی طرف بالکل بھی نہ جاتی ہو، ٹھیک ہے؟ وہی کی طرف جن کی نگاہ جاتی ہے نا، تو ان کو بات سمجھ میں آتی ہے کہ بھائی یہ دنیا ये वही बताती है ना हमें कि ये दुनिया एक आरजी जगह है, इस आरजी जगह से निकल करके हमने परमानेंट जगह के ऊपर जाना है। इस दुनिया के अंदर अल्लाह ताला ने जानबूझकर, जिसने हमें तख्लीक किया है उसने जानबूझकर पाबंदियां लगाई हैं, ठीक है ना, या खास कर जानबूझकर से का मतलब ये नहीं समझेगा कि अल्लाह ताला को नाउज बिल्ला बगैर जाने भी अल्लाह ताला को काम करते हैं, नहीं, बल्कि मतलब ये कि खास कर, ठीक है, खास कर पाबंदियां लगाई हैं ताकि इन पाबंदियों के अंदर तुम रहो तो मैं इसके बदले में तुम्हें जन्नत की अजर अता फरमाऊंगा जहां पर तुम्हारे पास पाबंदियां नहीं होंगी, ठीक है, जहां पर ये पाबंदियां नहीं होंगी वहां पर तुम जो है वो एक अच्छे अंदाज में, जो कि एक मुनासिब एक इंसानियत का तरीका होता है, उस अंदाज में तुम रहोगे और तुम्हारी सारी ख्वाहिशात पूरी। ये नहीं है कि वहां जाकर तुम अपने लिबासों को उतार दोगे, पाबंदी नहीं होगी कि लिबास पहनने की अब कोई पाबंदी नहीं है जन्नत के अंदर, तो वहां पे नाउज बिल्ला यही किस्म की जो न्यूड कॉलोनीज होती है उस तरह की जन्नत में लोग रहेंगे, ये मतलब नहीं है, बल्कि जन्नत पे तुम जाओगे वहां पर तुम्हारी सारी ख्वाहिशात पूरी होंगी, लेकिन एक तुम्हारा मिजाज ही जो है ना वहां पर शर्मो हया वाला मिजाज भी होगा, ठीक है, और इत्तेफाक और इत्तेहाद वाला मिजाज भी होगा जन्नत के अंदर, तो तुम इस किस्म की यानी हरकतें भी वहां पे नहीं करोगे जिन हरकतों के लिए तुम्हें शैतान यहाँ पर उकसाता था, ठीक है। तो ये जो है ना पाबंदियों का जो कॉन्सेप्ट है ये उसी शख्स के समझ में आ सकता है जो कि वही से अपनी समझ लेता हो, वही से समझ लेता हो, और जो वही से समझ नहीं लेता ना तो फिर वो अकल के पीछे भागना शुरू कर देता है और जाहिर है शैतान फिर उसको गाइड करता है और फिर वो इन्हीं नतायज पर पहुंचता है, जैसे कि वेस्टर्न मुफक्किरीन जो हैं वो इन नतायज के ऊपर पहुंचे हैं, ठीक है। तो फरमाया कि ये जो उम्मत है ना इन अहकाम की मुकल्लफ है, मुकल्लफ का मतलब होता है तकलीफ, ठीक है, उम्मत पर तकलीफ डाली गई। ये सारे पाबंदियों का कॉन्सेप्ट क्यों डिस्कस किया मैंने, क्योंकि पाबंदी से ही तकलीफ होती है, ठीक है, नफ्स को तकलीफ होती है पाबंदियों से, जब भी तो फरमाया ना कि ये जो नमाज है ये नमाज इन्नहा लकबीरतुन इल्ला अलल खाशियीन, ठीक है, कि ये कबीरा है, बहुत भारी चीज है ये नमाज सिवाय खाशियीन के, क्योंकि इस नमाज के अंदर मुकम्मल पाबंदी होती है, ठीक है, पाबंदियां ही पाबंदियां, वो पाबंदियां जो मोमिन की ओवरऑल जिंदगी में नहीं होती वो पाबंदियां भी नमाज के अंदर होती हैं, ठीक है ना, आप हिलजुल नहीं सकते उस अमल के अलावा जो कि अमल आपको नमाज के अंदर बताया गया करने के लिए, उसके अलावा आप कोई अमल नहीं कर सकते, आप आंखों को भी इधर उधर नहीं फैला सकते, नहीं बहका सकते कि वो मुनाफिकीन की अलामत बन जाएगी, ठीक है ना, आप कुछ बोल नहीं सकते, आप इंसान का कलाम अगर बोलना शुरू कर दे नमाज में आपकी नमाज ही टूट जाएगी, आपको दोबारा पढ़नी पड़ेगी कलाम उन्नास, उससे नमाज दोबारा पढ़नी पड़ जाएगी, ठीक है। तो पाबंदियां जो होती हैं ये तकलीफ होती हैं, इसी से इंसान मुकल्लफ बनता है, तो उम्मत पर पाबंदियां डाली गई हैं, हमें इन पाबंदियों पर परेशान नहीं होना चाहिए, बल्कि हमें याद रखना चाहिए कि इन पाबंदियों के नतीजे में हमेशा हमेशा की नेमतें इंतजार, मगर अजवाज, तो इसी तरीके से ना ये बच्चों की जहन साजी के ऊपर जब बात आती है ना तो बच्चों की ऐसे ही जहन साजी करनी चाहिए, ये नहीं कि बेटा दीन में पाबंदियां नहीं है खाम खा की जो है वो कुछ लोगों ने बना दी है, या ये जो है वो यानी एज लॉन्ग एज आप बुरका पहन लें यू कैन डू वट एवर यू वॉन्ट टू डू, ठीक है ना, एज लॉन्ग एज यू आर वेयरिंग द बुरका यू कैन डू वट एवर यू वॉन्ट टू डू यू कैन गो वेयर एवर यू वॉन्ट टू गो, ये आइडियोलॉजी जो है ना ये दीन के मिजाज के बिल्कुल खिलाफ है, इससे आपका बच्चा कभी भी दीन पे नहीं आ सकता, ठीक है ना, बुरका पहन करके वो दीन पे नहीं आ सकता, अगर उसके मिजाज के अंदर जो है वो आजादानापन है ना, कोई पाबंदी बर्दाश्त करने के लिए तैयार नहीं है, ठीक है, तकलीफ बर्दाश्त करने के लिए तैयार नहीं है, जन्नत की ख्वाहिश के अंदर जन्नत की दीन का मिजाज है उसी के खिलाफ जो है उसको लेके जाना शुरू कर दिया, और चंद जो है वो जाहिरी बातें करवाने की आदत डाल दी उसको उसके ऊपर, और चंद जो है वो जाहिरी तब्दीलियां उसके जिस्म के ऊपर लेकर के आ गए बस, और दीन हो गया पूरा, ऐसे दीन पूरा नहीं होता, ऐसे दीन जो होता है वो बिल्कुल नाकिस रहता है। तो फरमाया कि मगर ازواج مطہرات کو خصوصی خطاب اس لیے کیا گیا کہ وہ اپنی شان اور بیت نبوت کے مناسب انعامات کا زیادہ اہتمام کریں۔ اس آیت میں اس خصوصی خطاب کی حکمت مذکور ہے کہ اصلاح اعمال کی خاص ہدایت سے اللہ تعالیٰ کے نزدیک مطلوب یہ ہے کہ اہل بیت رسول صلی اللہ علیہ وسلم کو رجس یعنی گندگی سے پاک کر دے۔ اب یہ لفظ رجس جو ہے یہ بڑا امپورنٹ ہے کہ رجس قرآن میں متعدد معنی کے لیے استعمال ہوا ہے، تو یہ بھی ماشاءاللہ مشترک قسم کا کوئی لفظ ہے۔ ایک جگہ رجس بتوں کے معنی میں آیا ہے، فَاجْتَنِبُوا الرِّجْسَ مِنَ الْأَوْثَانِ، ٹھیک ہے کہ تم بتوں سے اجتناب کرو، من الاوثان یعنی کچھ گندے بتوں سے اجتناب کرو، سارے بتوں سے اجتناب کرنے کی ضرورت نہیں ہے۔ فَاجْتَنِبُوا الرِّجْسَ مِنَ الْأَوْثَانِ، اوثان وثن کی جمع، ٹھیک ہے، تو چند گندے بتوں سے تم اجتناب کرو، ٹھیک ہے، اس کا مطلب تو یہ بنتا ہے۔ تو کیا جواب ہے، کسی کو یاد ہے اس کا جواب، اس آیت کی کیا حقیقت ہے؟ اس کے اندر بات ہوئی تھی ایک دفعہ، کہ آپ کی کلاس کے اندر ہی یہ ٹاپک چلا تھا، پھر وہیں سے بات آگے بڑھی تھی۔ تو فَاجْتَنِبُوا الرِّجْسَ مِنَ الْأَوْثَانِ، تو چند بتوں سے بچنا ہے یا سارے بتوں سے بچنا ہے، تو اس کا کیا جواب دیں گی؟ چلیں ہنٹ کے طور پر من، جی ماشاءاللہ، ٹھیک ہے، ان کو صحیح جواب دیا آپ نے کہ یہاں پر من بعض بقیہ نہیں ہے بلکہ من بیانیہ ہے، ٹھیک ہے، جو کہ سارے ہی برے ہوتے ہیں۔ من بیانیہ یعنی بیان، اس کو تفصیل بیان کر رہے ہیں کہ سارے ہی گندے ہوتے ہیں، ٹھیک ہے، تو من بازیہ اگر ہوتا نا تو پھر اس کا مطلب نکلتا کہ چند بتوں سے اجتناب کرو اور باقی بتوں سے اجتناب نہ کرو، ٹھیک ہے۔ جزاک اللہ۔ تو فرشتہ نے رجس من الاوثان، اور کبھی لفظ رجس مطلق گناہ کے معنی میں، کبھی عذاب کے معنی میں، کبھی نجاست اور گندگی کے معنی میں استعمال ہوتا ہے، جس کا حاصل یہ ہے کہ ہر وہ چیز جو شرعن یا طبعن قابل نفرت سمجھی جاتی ہو وہ رجس ہے، ٹھیک ہے، اس آیت میں یہی عام معنی مراد ہے۔ اچھا، آیت میں اہل بیت سے کیا مراد ہے؟ اوپر کی آیات میں نساء النبی صلی اللہ علیہ وسلم کو خطاب تھا، اس لیے بصیغہ تانیث خطاب کیا گیا۔ یہاں اہل البیت میں ازواج مطہرات کے ساتھ ان کی اولاد و آبا بھی داخل ہیں، ٹھیک ہے، ان کے فروع اور ان کی اصول وہ بھی اس کے اندر داخل ہیں، اس لیے بصیغہ مذکر فرمایا، انکم، ٹھیک ہے، انہنہ نہیں فرمایا، یا ان انکنہ نہیں فرمایا، انکنہ ہوتا ہے، ویطہرکم۔ اور بعض ائمہ تفسیر نے اہل بیت سے مراد صرف ازواج مطہرات کو قرار دیا ہے، حضرت اکرمہ و مقاتل نے یہی فرمایا ہے، اور سعید بن جبیر رضی اللہ عنہ نے حضرت ابن عباس رضی اللہ عنہ سے یہی روایت نقل کی ہے کہ انہوں نے آیت میں اہل بیت سے مراد ازواج مطہرات کو قرار دیا ہے، اور استدلال میں اگلی آیت پیش فرمائی، وَذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ، ٹھیک ہے، تو یعنی کم تو بے شک مذکر کے لیے استعمال ہوتا ہے، لیکن انہوں نے استدلال جو ہے وہ اگلی آیت سے کیا، وذکرنا، ٹھیک ہے، تو یہ تو پھر مونس کا ہی صیغہ آ گیا نا، جمع مونس کا صیغہ، تو وذکرنا ما یتلا فی بیوتی کنا۔ اور سابقہ آیات میں نساء النبی کے الفاظ سے خطاب بھی اس کا قرینہ ہے، ٹھیک ہے، تو انہوں نے یہ استدلال کیا اور فرمایا کہ ازواج مطہرات ہی اہل بیت ہیں، ٹھیک ہے، کیونکہ اہل بیت کا لفظ جو ہے وہ اس آیت میں آ گیا۔ حضرت اکرمہ تو بازار میں منادی کیا کرتے تھے کہ آیت میں اہل بیت سے مراد ازواج مطہرات ہیں، کیونکہ یہ آیت انہی کی شان میں نازل ہوئی ہے، اور فرماتے تھے کہ میں اس پر مباہلہ کرنے کے لیے تیار ہوں، ٹھیک ہے، مباہلہ کیا مطلب، مناظرہ نہیں، مباہلہ، مباہلہ کا مطلب یہ ہوتا ہے کہ اگر میں ٹھیک نہیں ہوں تو مجھ پر اللہ کی لعنت، اور اگر تم ٹھیک نہیں ہو تو تمہارے اوپر اللہ کی لعنت، इसको मुबाहला कहते हैं। जैसे कि नबी अलैहिस्सलाम ने एक ईसाई पादरी के खानदान के साथ किया था, लेकिन वो भाग ही गया था वैसे भी तो। लेकिन हदीस की मुतअद्दिद रवायात जिनको इब्ने कसीर ने इस जगह नकल किया है, इस पर शाहिद हैं कि अहले बैत में हजरत फातिमा रज़ी अल्लाह अन्हा और अली रज़ी अल्लाह अन्हा और हजरत हुसैन हसन हुसैन भी रज़ी अल्लाह अन्हुम भी शामिल हैं। जैसे सही मुस्लिम की हदीस हजरत आयशा रज़ी अल्लाह अन्हा की रवायत से है, एक मरतबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम घर से बाहर तशरीफ ले गए और उस वक्त आप एक सियाह रूमी चादर ओढ़े हुए थे। हसन बिन अली रज़ी अल्लाह अन्हा आ गए तो उनको इस चादर में ले लिया, फिर हुसैन रज़ी अल्लाह अन्हा आ गए उनको भी इसी तरह चादर के अंदर दाखिल फरमा लिया। इसके बाद हजरत फातिमा रज़ी अल्लाह अन्हा, फिर अली मुर्तज़ा रज़ी अल्लाह अन्हा आ गए उनको भी चादर में दाखिल फरमा लिया। सुभान अल्लाह, पूरे मतलब फैमिली को दाखिल फरमा लिया। फिर ये आयत तिलावत फरमाई, इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम रिज्सा अहलल बैती वयुतहिरकुम तत्हीरा। और बाद रिवायात में ये भी है कि आयत पढ़ने के बाद फरमाया, अल्लाहुम्मा हा उलाई अहल बैती, कि ये मेरे अहले बैत हैं। इब्न कसीर ने इस मजमून की मुतअद्दिद अहदीस मोतबरा नकल करने के बाद फरमाया कि दर हकीकत इन दोनों अकवाल में जो आयमा तफसीर से मनकूल है कोई तजाद नहीं। जिन लोगों ने ये कहा कि ये आयत अजवाज मुतहरात की शान में नाजिल हुई और अहले बैत से वही मुराद है, ये इसके मुनाफी नहीं कि दूसरे हजरात भी अहले बैत में शामिल हों। इसलिए सही यही है कि लफ्ज अहले बैत में अजवाज मुतहरात भी दाखिल है, क्योंकि शान नुज़ूल इस आयत का वही है और शान नुज़ूल का मिसदाक आयत में दाखिल होना किसी शुबों का मुहतमल नहीं है। और हजरत फातिमा और अली और हसन हुसैन रज़ी अल्लाह तआला अन्हुम भी इशारत नबी सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक अहले बैत में शामिल है और इस आयत से पहले और बाद में दोनों जगह निसा नबी के उनवान से खिताब और उनके लिए सीगा मुअन्नस के इस्तेमाल फरमाए गए हैं। साबिक आयात में फला तखबान बिलकौली से आखिर तक सब सीगे मुअन्नस के इस्तेमाल हुए हैं और आगे फिर वज़कुर नमाज इतला में बसीगा तानीस खिताब हुआ है। इस दरमियानी आयत को सियाक व सबाक से काट कर बसीगा मुज़क्कर अनकुम और युताहिरकुम फरमाना भी इस पर शाहिद कवि है कि इसमें सिर्फ अजवाज ही दाखिल नहीं, कुछ रिजाल भी हैं। ठीक है, तो मेरी बात बिल्कुल क्लियर है कि भाई वो भी सही है ये भी सही है, दोनों दाखिल है। ठीक है, तो अब ये जो यानी खाली एक सीगा मुज़क्कर की वजह से जो है वो आप अजवाज को निकाल नहीं सकते, क्योंकि अल्लाह ताला ने जो है वो अगरचे के औरतों की बात की, औरतों की बात की, औरतों की बात की, और शुरू में भी बात की, आखिर में भी बात करी, तो बीच में जो है वो मुजक्कर का सीगा सिर्फ इसलिए अल्लाह ताला ले आए कि भाई ये एहतमाल जो है ना अहले बैत के लफ्ज के साथ जो है वो अगर अभी भी सिर्फ औरतों का जिक्र होगा तो शायद कुछ यानी फुकहा जो है वो से ये मत समझ लें कि जी सिर्फ और सिर्फ औरतें मुराद है। ठीक है, तो उनका एहतमाल भी रखना था ना, हसनैन करीमैन का, अली रतान का और फातिमा ज़हरा, तो खैर वो औरतों में शामिल है। ठीक है, तो या चलो ठीक है औरतों में शामिल है अगरचे कि बीवी बीवी में तो शामिल नहीं है, तो इस एहतमाल को अल्लाह ताला ने जड़ से उखाड़ दिया कि इसके अंदर कुम की जमीर इस्तेमाल कर ली। और कुम की जमीर जो है वो फिर हम जानते ही हैं कि मर्दों और औरतों दोनों के लिए भी इस्तेमाल की जा सकती है। आयत मज़कूर में जो है फरमाया कि लियुज़हिबा अन्कुम रिज्सा अहलल बैती वयुतहिरकुम तत्हीरा, जाहिर है कि इससे मुराद ये कि इन हदायत के जरिए अगवाए शैतानी और मासी और कबाइह से हक तआला अहले बैत को महफूज रखेगा और पाक कर देगा। खुलासा यह है कि तफ़हीर एक तशरीई मुराद है, तकवीनी तफ़हीर जो खास है अम्बिया है वो मुराद नहीं है। इससे ये लाजम नहीं आता कि ये सब मासूम हो और इनसे अम्बिया अलैहिस्सलाम की तरह कोई गुनाह सरजद होना मुमकिन ना हो, जो तकवीन तफ़हीर का खासा है। अहले तशरी ने यानी रवाफिज और शिया अहले तशरी ने इस आयत में जमहूर उम्मत से इख्तलाफ करके, अव्वल तो लफ्ज अहले बैत का सिर्फ औलाद व असबात रसूल के साथ मखसूस होने और अजवाज मुतहरात के इनसे खारिज होने का दावा किया, क्योंकि इनका तो मसला ही सारा ये है ना कि खदीजा रज़ियल्लाहु अन्हा के अलावा जो है ये तो सारी अजवाज को भी मुर्तद नऊज़ बिल्ला सहाबा में शामिल कर देते हैं, यानी मुर्तद कह देते हैं जैसे दूसरे सहाबा को मुर्तद कह देते हैं। दूसरी आयत मज़कूरा में तत्हीर से मुराद उनकी असमत करार देकर अहले बैत को अम्बिया की तरह मासूम कर देते हैं। इसका जवाब और मसले की मुफस्सल बहस अहकन ने अहकामुल कुरान सूरह आज़ाब में लिखी है। इसमें असमत की عصمت کی تعریف اور اس کا انبیاء اور ملائکہ کے ساتھ مخصوص ہونا اور ان کے علاوہ کسی کا معصوم نہ ہونا دلائل شرعیہ سے واضح کر دیا ہے، اہل علم اس کو دیکھ سکتے ہیں، عوام کو اس کی ضرورت نہیں۔ ٹھیک ہے، کوئی سوال اب تک؟ کانسیپٹ کلیئر ہے اہل بیت کا اور شیعوں کا جو دعویٰ ہے، غلط دعویٰ؟ تو شیعہ جو ہے نا، یہ ایک تو یہ کہ یعنی پورے صحابہ کے مخالف ہیں اللہ چار کے، ٹھیک ہے، امام یہ حضرت سلمان فارسی رضان کو یہ مسلمان مانتے ہیں، اور زید بن ارقم رضی اللہ تعالیٰ عنہ کو مسلمان مانتے ہیں، اور دو اور صحابہ کو نا یہ مسلمان مانتے ہیں، ٹوٹل چار، ٹھیک ہے، جو کہ نبی علیہ السلام کے وصال کے قریب جو ہیں وہ زندہ تھے، تو ان کو، ان میں سے صرف چار کو یہ مسلمان مانتے ہیں اور باقی کسی کو مسلمان نہیں مانتے، ٹھیک ہے۔ تو ایک تو یہ ان کی بہت بڑی مصیبت ہے، دوسری یہ ہے کہ یہ اپنے یہ جو جن کو آئمہ کہتے ہیں نا، تو ان آئمہ کو جو ہے، یعنی آئمہ ان کے کہاں سے شروع ہوتے ہیں؟ نبی علیہ السلام کو بھی مان لیتے ہیں، ٹھیک ہے، پہلے امام، دوسرے امام علی رضی اللہ عنہ، تیسرے امام حسین حسن رضی اللہ عنہ، چوتھے امام حسین رضی اللہ عنہ، پھر اس کے بعد امام باقر، اور ان کے جو 12 امام ہیں جن میں سے 12ویں جو ہے وہ غائب ہو چکے ہیں، ٹھیک ہے۔ تو ان کو جو ہے نا یہ اتنا اونچا درجہ دیتے ہیں کہ نبی کا درجہ، ٹھیک ہے، نبیوں کا درجہ دیتے ہیں، عصمت ان کے لیے ثابت کرتے ہیں، ٹھیک ہے، اور اس کے علاوہ بھی نہ جانے کیا کیا خرافات ثابت کرتے ہیں ان کے لیے، حتیٰ کہ کچھ کتابوں کے اندر جو الفاظ موجود ہیں تو ان سے تو یہ تقریباً خدا کا ہی درجہ دیتے ہیں ان ائمہ کو، ٹھیک ہے۔ تو یہ بہت ہی زیادہ نا اس کے اندر پھر یعنی برائیاں ہیں ان کے عقیدے کے اندر اس طرح سے، اور صحابہ کے ساتھ جو ان کا بغض اور عداوت ہے، تو اس کا یہ حال ہے کہ ان کے یہاں نیکی کے کام کرنا، تسبیح، قرآن پڑھنا، اس سے زیادہ ثواب ملتا ہے اگر آپ صحابہ کو لان تان کریں، ٹھیک ہے نا، وہ زیادہ ثواب کا کام ان کے مذہب کے اندر ہے، ٹھیک ہے۔ تو یہ مذہبی پھر، یعنی یہ تو دینی پھر ہوا نا، جو کہ برائی کے اوپر ہی اس کی بنیاد رکھی گئی ہے۔ چلے، کسی اور کوئی سوال ہے تو پوچھنا، ورنہ کلاس ابھی یہاں پہ روکنی تھی، تھوڑا سا رہ گیا اچھی تھی، تو اگلی کلاس میں پھر اس کا ترجمہ بھی جس کو کرنا تیار ہو تیار کر کے آئے، ٹھیک ہے۔ السلام علیکم۔